जब तपाईँ अप्ठ्यारो परिस्थितिमा हुनुहुन्छ तब तपाईँको हृदयलाई के कुराले सान्त्वना दिन्छ? जब तपाईँ विभिन्न किसिमका समस्या भएर जानुहुन्छ तब तपाईँ कसलाई सम्झिनुहुन्छ र कस कहाँ गुहार गर्नुहुन्छ? आफ्नो मनले चिताएको साथीलाई, आफ्नो श्रीमानलाई, आफ्नो श्रीमतीलाई, वा आफ्नो बुवालाई, वा परमेश्वरलाई? आउनुहोस् हामी यही प्रश्नलाई मध्यनजर गर्दै आजको वचनमा प्रवेश गर्नेछौँ। कृपया तपाईँको बाइबलमा सुसमाचारको यूहन्ना 14 अध्यायको 1-11 पल्टाउनुहोस्। यदि तपाईँसँग बाइबल छैन भने कृपया हामीसँग बाइबल छ, पछाडि टेबलमा तपाईँले त्यहाँबाट लिन सक्नुहुन्छ। यदि तपाईँ म जस्तै सानो बाइबलको प्रयोगकर्ता हुनुहुन्छ भने तपाईँले यो खण्डलाई पेज नम्बर 1459 भेटाउन सक्नुहुन्छ। यूहन्नाको पुस्तक 14 अध्यायको 1-11 म यो खण्डलाई सबैजनाको सहायताको निम्ति पाठ गरिदिनेछु। तिमीहरूको हृदय व्याकुल नहोस्। तिमीहरू परमेश्वरमाथि विश्वास गर्दछौ, ममाथि पनि विश्वास गर। मेरा पिताको घरमा बस्ने ठाउँहरू धेरै छन्। त्यसो नभए के म तिमीहरूलाई भन्ने थिएँ र कि तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेछु। अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु र तिमीहरूलाई म कहाँ लैजानेछु र जहाँ म छु त्यहाँ तिमीहरू पनि हुनेछौ। जहाँ म गइरहेछु तिमीहरू त्यहाँ जाने बाटो चिन्छौ। 5 थोमाले उहाँलाई भने, हे प्रभु, तपाईँ कहाँ जाँदै हुनुहुन्छ? हामी जान्दैनौँ, तब हामीले बाटो कसरी चिन्ने? यीशुले तिनलाई भन्नुभयो, बाटो सत्य र जीवन म नै हो। मद्वारा बाहेक कोही पनि पिता कहाँ हुन सक्दैन। तिमीहरूले मलाई चिनेको भए मेरा पितालाई पनि चिन्ने थियो। अबदेखि उसो उहाँलाई चिन्दछौ र उहाँलाई देखेका छौ। फिलिपले उहाँलाई भने, हे प्रभु, हामीलाई पिता देखाइदिनुहोस्, त्यति भए हामीलाई पुग्छ। यीशुले तिनलाई भन्नुभयो, फिलिप, यतिको समयसम्म म तिमीहरूसँग छु, त्यही पनि तिमीले मलाई चिन्दैनौ? जसले मलाई देखेको छ त्यसले पितालाई देखेको छ। तिमी कसरी भन्न सक्छौ, हामीलाई पिता देखाइदिनुहोस्? 10 म पितामा छु र पिता ममा हुनुहुन्छ भनेर के तिमी विश्वास गर्दैनौ? जुन बाणी म तिमीहरूलाई भन्दछु त्यो मैले मेरो आफ्नै अधिकारमा बोलेको होइन, तर ममा बास गर्नुहुने पिताले आफ्नो काम गर्नुहुन्छ। 11 मलाई विश्वास गर कि म पितामा छु र पिता ममा हुनुहुन्छ, नत्र भने यी कामहरूकै खातिर विश्वास गर। आजको वचनको मुख्य विचार रहेको छ, तिमीहरूको हृदय व्याकुल नहोस्। किन येशूले तिमीहरूको हृदय व्याकुल नहोस् भन्दै हुनुहुन्छ? किन येशूले आफ्ना चेलाहरूसँग तिमीहरूको हृदय व्याकुल नहोस् भन्दै हुनुहुन्छ? किनकि उहाँले प्रतिज्ञा गर्नुभएको छ, किनकि उहाँले घोषणा गर्नुभएको छ, किनकि उहाँले प्रतिज्ञा गर्नुभएको छ 1-3, किनकि उहाँले घोषणा गर्नुभएको छ 4-11। किन येशूले आफ्ना चेलाहरूलाई तिमीहरूको हृदय व्याकुल नहोस् भन्दै हुनुहुन्छ? के हृदय व्याकुल हुने कुरा उहाँका चेलाहरूको लागि मात्र हो कि येशू ख्रीष्टको लागि पनि हो? यो कुरा दुवैजनाको लागि हो, उहाँको लागि र उहाँको चेलाहरूको लागि पनि। यदि हामीले केही पछिल्लो अध्यायहरूमा हेऱ्यौँ भने 12:27 उहाँको प्राण व्याकुल भएको छ भनेर बताउँदछ, किनकि अब उहाँ क्रुसको मृत्युको नजिक हुनुहुन्छ, उहाँ त्यो कष्ट भएर जानुहुन्छ भनेर बताइएको छ। जब हामी 13 हेर्छौँ भने येशूले आफ्ना चेलाहरूसँगको अन्तिम भोजमा उहाँको हृदय व्याकुल भएको छ र उहाँले आफ्ना चेलाहरूलाई यो कुरा भन्नुभयो कि साँच्चै म तिमीलाई भन्दछु तिमीहरूमध्ये एकजनाले मलाई पक्राइदिनेछ र मलाई धोका दिनेछ। उहाँले यो कुरा कसको बारेमा भन्नुभएको हो भनी अनिश्चित भएर चेलाहरूले एकले अर्कालाई हेराहेर गरे र सिमोन पत्रुसले छिट्टै प्रश्नमाथि गरे र प्रभु त्यो को हो भने, अनि येशूले जवाब दिनुभयो, जसलाई म रोटीको टुक्रा चोपेर दिनेछु त्यो त्यही हो। तब उहाँले रोटीको टुक्रा चोप्नुभयो र निकालेर त्यो सिमोनको छोरो यहुदा इस्करियोतलाई दिनुभयो। तब येशूको तब रोटीको टुक्रा लिएपछि यहुदा इस्करियोत तुरुन्तै बाहिर निस्किहाल्यो। जसरी येशू यी माथिका कुराबाट व्याकुल हुनुभएको छ भने उहाँका चेलाहरूले अब येशू हामीसँग रहनुहुन्न, जसले गर्दा हामी दुःख कष्ट भएर जान्छौँ कि लाजको बाटो भएर जान्छौँ कि क्रुसको दुःख भएर जान्छौँ कि भनेर तिनीहरूको हृदय व्याकुल भएको होइन। तर तिनीहरूको हृदय व्याकुल हुनुको पछाडिको कारण येशूले के भन्नुभएको हो भनेर तिनीहरू अनिश्चित नबुझेर अल्मल्ल परेको कारणले चिन्तित भएका हुन्। त्यसै कारणले येशूले आफ्ना चेलाहरूलाई यसरी सान्त्वना दिँदै हुनुहुन्छ कि व्याकुल नहौ, चिन्तित नहौ। येशूले यसरी आज्ञा दिनुहुन्छ कि जसरी तिमीहरू परमेश्वरमाथि विश्वास गर्दछौ ममाथि पनि विश्वास गर। यहाँ ख्रीष्टले आफ्नो ईश्वरीय स्वभावलाई पुष्टि गर्नुभएको छ। उहाँले भन्दै हुनुहुन्छ कि मलाई विश्वास गर्नु भनेको परमेश्वरलाई विश्वास गर्नु हो। उहाँले तिनीहरूलाई परमेश्वरमा आशाको आह्वान गर्दा येशूले आफ्ना चेलाहरूलाई उहाँमा आशा राख्न बोलाउनु भएको थियो। येशूले चेलाहरूमा पर्न लागेको पीडाको मुख्य औषधि भनेको उहाँमा भरोसा गर्नु हो। अन्तत हामी प्रत्येक क्रिस्चियनमा लागु हुन्छ, हामी प्रत्येक क्रिस्चियनले उहाँमा भरोसा गर्नुपर्छ। प्रियहरू, हाम्रो जीवनमा समस्या आउँदा हामी के कुरामा भरोसा गरिराखेका छौँ? परमेश्वरमा कि हामीसँग भएका थोकहरूमा? हामी प्रत्येकको समस्याको उपचार केवल येशूमा छ। उहाँले निको पार्न नसक्ने कुनै घाउहरू छैनन्। यदि हामीमध्ये कोही तपाईँ ख्रीष्टमा हुनुहुन्न भने वा अहिलेसम्म ख्रीष्टलाई मुक्तिदाता भनी मुखले स्वीकार गर्नुभएको छैन भने तपाईँ सम्झिनुहोस् कि तपाईँको हृदयको उपचार भएको छैन। तपाईँ अझैसम्म आउँदै गरेको परमेश्वरको क्रोधमुनि हुनुहुन्छ। तपाईँलाई ख्रीष्ट चाहिन्छ जसले तपाईँको पापलाई क्षमा गरिदिनुहुन्छ। उहाँमा केवल विश्वास गर्नुहोस्। अनि येशूले 2 र 3 पदमा भन्नुहुन्छ कि मेरा पिताको घरमा बस्ने ठाउँहरू धेरै छन्, त्यसो नभए के म तिमीहरूलाई भन्ने थिएँ र कि तिमीहरूका निम्ति ठाउँ तयार पार्न गइरहेछु। 3 पद, अनि गएर मैले तिमीहरूको निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु र तिमीहरूलाई म कहाँ लैजानेछु र जहाँ म छु त्यहाँ तिमीहरू पनि हुनेछौ। येशूले 2 पदको खण्ड कमा मेरा पिताको घरमा बस्ने धेरै कोठाहरू छन् भन्नुभएको छ। यसको अर्थ के हो? यसको अर्थ यही नै हुन्छ कि स्वर्गमा प्रत्येक विश्वासीको लागि निश्चित विशिष्ट र पर्याप्त ठाउँको प्रावधान छ। यदि तपाईँ ख्रीष्टमा भरोसा गर्नुहुन्छ भने तपाईँको लागि परमेश्वरले त्यहाँ एउटा सुरक्षित ठाउँ राखिदिनु भएको छ जहाँ तपाईँको नाम छ। दोस्रो पदको खण्ड गमा उहाँ भन्नुहुन्छ कि तिमीहरूको निम्ति ठाउँ तयार पार्न म गइरहेछु। यसको अर्थ के हुनसक्छ? यसको अर्थ यही नै हो कि उहाँ क्रुसमा हाम्रो पापको खातिर मर्नुहुनेछ, बौरी उठ्नुहुनेछ र स्वर्गमा उचालिनुहुनेछ। यसबाट यही नै थाहा हुन्छ कि येशूले हाम्रो शुद्धिकरणको लागि क्रुसमा आफ्नो रगत बगाएर स्वर्गमा प्रवेश गर्नुभयो। येशूले हाम्रो पापको मूल्य तिरी स्वर्गमा हाम्रो लागि ठाउँ तयार पार्नुभयो। अब हामी स्वर्गको भागीदार बन्न सक्छौँ, स्वर्गको नागरिक बन्न सक्छौँ। हिब्रू 9:12 पदले बताउँछ कि येशूले स्वर्गको पवित्र स्थानहरूमा सदाको लागि एकपटक प्रवेश गर्नुभयो, आफ्नो रगत बगाएर हाम्रो मुक्तिलाई उहाँले सुरक्षित गर्नुभयो। एकजना प्रभुका दास चार्ल्स सिमोनले यसरी भन्नुहुन्छ कि पापीहरूको प्रवेशद्वारा स्वर्ग अपवित्र हुने थियो, त्यसैले उहाँ आफ्नो रगतद्वारा यसलाई पवित्र पार्न स्वर्गमा प्रवेश गर्नुभयो। यदि तपाईँ क्रिस्चियन हुनुहुन्छ भने तपाईँको अन्तिम स्थायी व्यवस्थित तपाईँको पर्याप्त घर स्वर्गमा छ, स्वर्गमा परमेश्वरसँग छ। यो त्यहाँ छ, त्यो साँच्चै नै छ र स्वर्ग तपाईँको पर्खाइमा छ। जुन कुरा हामी प्रकाश 21 अध्यायमा वर्णन गरेको पाउँछौँ। यदि तपाईँ ख्रीष्टमा हुनुहुन्न भने तपाईँ स्वर्गको भागीदार होइन तर नर्गको भागीदार हो, जहाँ मानिसहरू रुनेछन् र डाँडा किट्नेछन् र अनन्तको लागि परमेश्वरको क्रोध मुनि हुनेछन्। के तपाईँले स्वर्गमा प्रवेश गर्ने आशा गर्नुहुन्छ? त्यसो भए बुझ्नुहोस् कि ख्रिस्टले जसको लागि यो तयार गर्नुभएको छ तिनीहरू मात्र त्यहाँ बस्न सक्छन्। अनि तीन पद, अनि गएर मैले तिमीहरूको निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु र तिमीहरूलाई म कहाँ लैजानेछु र जहाँ म छु त्यहाँ तिमीहरू हुनेछौ। जब हामी उहाँसँग स्वर्गमा एक हुनेछौँ तब हाम्रो पर्खाइ समाप्त हुनेछ। त्यसपछि हामी सदाको लागि उहाँसँग रहिरहनेछौँ। यस खण्डमा येशूले यो भनिराख्नु भएको छैन कि यदि तपाईँ उहाँमा विश्वास गर्नुहुन्छ भने उहाँले तपाईँको भविष्य सुरक्षित गर्नुहुनेछ। यद्यपि उहाँले त्यो गर्नुहुन्छ तर उहाँ तपाईँको भविष्य सुरक्षित भएको चाहनुहुन्छ। उहाँ तपाईँको भविष्य हो। अहिले ख्रिस्टसँगको एकता हाम्रो वर्तमान हो भने ख्रिस्टसँगको पुनर्मिलन तपाईँको भविष्य हो। परमेश्वर यहाँनिर उदाहरणको लागि कहिलेकाहीँ हामीले हाम्रो जीवनमा 10 वर्षपछि के गर्ने भनेर लक्ष्यहरू निर्धारण गर्छौँ। हामी आफ्नै लागि आर्थिक योजनाहरू बनाउँछौँ। हामीले यस वर्ष र अर्को वर्ष र आउने वर्षहरूमा कसरी पैसा कमाउने, कति बचत गर्ने, कति दिने र कति व्यापारमा लगानी गर्ने लक्ष्य राखेका हुन्छौँ। हाम्रो जीवनका लागि यी लक्ष्यहरू, योजनाहरू बनाउनु वा सेट गर्नु एकदमै उपयोगी हुन्छ र हुनसक्छ पनि। तर सावधान हुनुहोस्, यी योजनाहरू बनाएर तपाईँले आफ्नो भविष्य पूर्ण रूपमा सुरक्षित गर्न सक्नुहुन्न। तपाईँमा समस्या हुनेछ, तपाईँ निराश हुनुहुनेछ, तपाईँको मृत्युसँगै तपाईँको योजनाहरू सबै नष्ट हुनेछन्। दोस्रो, येशूले पहिले नै तपाईँको भविष्य सुरक्षित गरिसक्नु भएको छ। यदि तपाईँ ख्रिस्टमा भरोसा गर्नुहुन्छ भने तपाईँको भविष्य येशूले सुरक्षित गरिसक्नु भएको छ। तपाईँले आफ्नो लागि सुरक्षित गर्न सक्ने भन्दा पनि कुराभन्दा अतुलनीय रूपमा एकदमै राम्रो छ, तपाईँको भविष्य एकदमै सुरक्षित छ। परमेश्वर पिताको घरमा सधैँभरि येशूसँग रहन चाह गर्नुहुने योभन्दा ठुलो अरू संसारमा केही पनि छैन। येशूले हाम्रो लागि ठाउँ तयार पार्दै हुनुहुन्छ। त्यसैले ख्रिस्टमा विश्वास गर्नुहोस्। ख्रिस्टले जे कुरा हामीलाई दिन वा प्रदान गर्न गइराख्नु भएको छ त्यसमा विश्वस्त हुनुहोस्। त्यसको लागि इच्छा गर्नुहोस्, चाह गर्नुहोस्, यसलाई पाउनको लागि जोसपूर्णको साथ प्रतीक्षा गर्नुहोस्। येशूले हामीलाई म जहाँ छु त्यहाँ तिमीहरू पनि हुनेछौ भनेर हामीसँग प्रतिज्ञा मात्र गर्नु भएन, तर उहाँले हामीलाई घोषणा गरेर आफू कहाँ कसरी जाने भनेर बाटो पनि देखाइदिनु भएको छ, जुन हामी 4-11 पदसम्म हामी भेट्न सक्छौँ। 4-11 पदमा यस्तो लेखिएको छ, म पढिदिनेछु। जहाँ म गइरहेछु तिमीहरू त्यहाँ जाने बाटो चिन्छौ। थमाले उहाँलाई भने, हे प्रभु, तपाईँ कहाँ जाँदै हुनुहुन्छ? हामी जान्दैनौँ। तब हामीले कसरी बाटो चिन्ने? येशूले तिनलाई भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। तिमीहरूले मलाई चिनेको भए मेरा पितालाई पनि चिन्ने थियो। अबदेखि उसो उहाँलाई चिन्दछौ र उहाँलाई देखेका छौ। फिलिपले उहाँलाई भने, हे प्रभु, हामीलाई पिता देखाइदिनुहोस्, यति भए हामीलाई पुग्छ। येशूले तिनलाई भन्नुभयो, फिलिप, यतिको समयसम्म म तिमीहरूसँग छु, त्यही पनि तिमीले मलाई चिन्दैनौ। जसले मलाई देखेको छ र त्यसले पितालाई देखेको छ। तिमी कसरी भन्न सक्छौ हामीलाई पिता देखाइदिनुहोस्? पिता म पितामा छु र पिता ममा हुनुहुन्छ भनेर के तिमी विश्वास गर्दैनौ? जुन बाणी म तिमीहरूलाई भन्दछु त्यो मैले मेरो आफ्नै अधिकारमा बोलेको होइन, तर ममा बास गर्नुहुने पिताले आफ्नो काम गर्नुहुन्छ। 11 पद, मलाई विश्वास गर कि म पितामा छु र पिता ममा हुनुहुन्छ, नत्र भने यी कामहरूकै खातिर विश्वास गर। चेलाहरूले ख्रिस्टको कुरामा अझैसम्म बुझ्न सकेका छैनन्। यहाँनिर चेलाहरू एकदमै अल्मलिएको पाउँछौँ। येशू कहाँ जाँदै हुनुहुन्छ भनेर चेलाहरूले थाहा पाउने अपेक्षा गर्नुभएको थियो। चेलाहरूले थाहा पाउन् कि म कहाँ जाँदैछु भन्ने कुरा येशूले चाहनुभएको थियो। तर त्योभन्दा केही माथिका खण्डमा हेऱ्यौँ भने हामीले देख्छौँ कि पत्रुसको प्रश्न र थोमाको प्रश्न एउटै भएको छ। तिनीहरू भन्छन् कि, प्रभु, तपाईँ कहाँ जाँदै हुनुहुन्छ? अनि येशूले भन्नुहुन्छ कि, जहाँ म जाँदैछु तिमी अहिले मलाई पछ्याउन सक्दैनौ, तर पछि पछ्याउनेछौ। तब पत्रुसले जवाब दिन्छन् कि, प्रभु, म किन अहिले नै जान सक्दैन र पछ्याउन सक्दैन? तपाईँको निम्ति म आफ्नो प्राण दिनेछु। अनि थोमाले भन्छन् कि, हामीलाई बाटो देखाइदिनुहोस्। अनि उहाँले 6 पदमा भन्नुहुन्छ कि बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। यहुन्नाले महुँ भन्ने शब्द, महुँ भन्ने वाक्यांशलाई 7 पटक यहाँ प्रयोगमा लिएर आएका छन्। म जीवनको रोटी हुँ, यहुन्ना 6:35। दोस्रो, म संसारको ज्योति हुँ, 8:12। ढोका म नै हुँ, यहुन्ना 10:9। म असल गोठालो हुँ, 10:11। पुनरुत्थान र जीवन म नै हुँ, 11:25। साँचो दागको बोट म हुँ, 15:1। बाटो सत्य र जीवन म नै हुँ, 14:6। यसुले म बाटो हुँ मात्र भन्नुभएन तर उहाँ नै एकमात्र बाटो हुनुहुन्छ। यसुले म सत्य हुँ मात्र भन्नुभएन तर उहाँ नै सत्य हुनुहुन्छ। यसुले म जीवन हुँ मात्र भन्नुभएन तर उहाँ नै जीवन हुनुहुन्छ। जब यसुले मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन भन्नुहुन्छ तब हाम्रो मनपरी कुरालाई हटाइदिएको पाउँछौँ। यस अर्थमा हाम्रो मनपरी कुरालाई हटाइदिएको पाउँछौँ कि अब हामी आफ्नो कामले, हामीसँग भएको योग्यताले, हामीसँग भएका धन सम्पत्तिले, हाम्रो धर्मकर्मले साँचो परमेश्वर कहाँ पुग्न सक्दैनौँ। साँचो परमेश्वर कहाँ पुगाउने एउटा मात्र बाटो येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ बाटो मात्र हुनुहुन्न तर उहाँ नै हाम्रो गन्तव्य हुनुहुन्छ। उहाँ मात्र परमेश्वरका सत्य पुत्र हुनुहुन्छ जो संसारमा देह धारण गरी आउनुभयो। उहाँले भन्नुहुन्छ कि जसले मलाई देखेको छ त्यसले पितालाई देखेको छ। पिता र पुत्र फरक व्यक्ति हुनुहुन्छ तर उहाँ एक ईश्वर वा परमेश्वर हुनुहुन्छ। यसकारण यसुले 5:7 भन्नुहुन्छ कि अबदेखि उसो उहाँलाई चिन्दछौ र उहाँलाई देखेका छौ। अबदेखि उसोको अर्थ चाहिँ के हो? यहाँनिर 5:7 हेऱ्यो भने अबदेखि उसो उहाँलाई चिन्दछौ र उहाँलाई देखेका छौ भनेको छ। यसको अर्थ के होइन भन्ने कुरा बुझ्न जरुरी छ, त्यसपछि के हो भन्ने कुरा हामीले थाहा पाउँछौँ। यसको अर्थ यो होइन कि अबदेखि उहाँ बोल्दै हुनुहुन्छ, यो होइन। तर यसको अर्थ यही नै हुन्छ कि म शरीरमा तिमीहरूसँग छु, उहाँले भन्दै हुनुहुन्छ। यहुन्ना 1:18 यसरी भन्दछ कि परमेश्वरलाई कसैले देखेको छैन, पिताको साथमा हुनुहुने एकमात्र पुत्रले उहाँलाई प्रकट गर्नुभएको छ। यहाँ यसुले भन्दै हुनुहुन्छ कि म नै परमेश्वरको एक साँचो पुत्र हुँ। ख्रीष्टलाई नचिनी तपाईँले परमेश्वरलाई जान्न सक्नुहुन्न। ख्रीष्टमाथि विश्वास नगरी तपाईँले अनन्त जीवन पाउनुहुन्न। यसुले आफ्ना चेलाहरूलाई यही नै भन्दै हुनुहुन्छ कि तिमीहरूले जे खोजिराखेका छौ, जे सोचिराखेका छौ, म नै हुँ। म नै बाटो सत्य र जीवन हुँ। यदि तपाईँ ख्रीष्टलाई पछ्याउने व्यक्ति हुनुहुन्न भने तपाईँ सोच्दै हुनुहुन्छ होला कि उहाँ एक असल शिक्षक, एक धर्मगुरु र एक सामाजिक क्रान्तिकारी जसले समाजमा विभिन्न प्रकारको परिवर्तन ल्याउनु भएको छ। तर उहाँ त परमेश्वरको साँचो पुत्र हुनुहुन्छ। उहाँले मात्र हामीलाई पितासँग एक बनाउने माध्यम हुनुहुन्छ। यदि हामी उहाँको पुत्रमाथि विश्वास गर्यौँ भने अनन्त जीवन पाउनेछौँ। अनि 9 आएर फिलिपले उहाँलाई भने, हे प्रभु, हामीलाई पिता देखाइदिनुहोस्, त्यति भए हामीलाई पुग्छ। यसैले तिनलाई भन्नुभयो, फिलिप, यतिको समयसम्म म तिमीहरूसँग छु त्यही पनि मलाई चिन्दैनौ? जसले मलाई देखेको छ त्यसले पितालाई देखेको छ। तिमी कसरी भन्न सक्छौ हामीलाई पिता देखाइदिनुहोस्? 10 म पितामा छु र पिता ममा हुनुहुन्छ भनेर के तिमी विश्वास गर्दैनौ? जुन बाणी म तिमीहरूलाई भन्दछु त्यो मैले मेरो आफ्नै अधिकारमा बोलेको होइन तर म बास गर्नुहुने पिताले आफ्नो काम गर्नुहुन्छ। मलाई विश्वास गर कि म पितामा छु र पिता ममा हुनुहुन्छ, नत्र भने यी कामहरूको खातिर विश्वास गर। फिलिपले उहाँलाई भने कि प्रभु, हामीलाई पिता देखाइदिनुहोस्, त्यति भए हामीलाई पुग्छ। हुन त यो हाम्रो लागि पर्याप्त छ, येशु भए हामीलाई पुग्छ। तर यहाँ येशु आफ्ना चेलाहरूसँग 3.5 रहनुभयो तर पनि उहाँका चेलाहरूले उहाँलाई राम्ररी चिन्न र बुझ्न सकेका छैनन्। अर्को अर्थमा हामीले यो भन्न सक्छौँ कि येशुप्रति चेलाहरूको बुझाइ एकदमै सतही र कम मात्रामा पाइन्छ। फिलिपले स्पष्ट रूपमा पुरानो नियमका सन्तहरूको बारेमा सोचिरहेका थिए जसलाई परमेश्वरको अस्तित्वको बारेमा तुरुन्तै प्रकटीकरण गरिएको थियो। प्रस्थान 33:18-19 यसरी भन्दछ, मूसाले परमेश्वरलाई सोधेका थिए, मलाई तपाईँको महिमा देखाइदिनुहोस्। जसरी यहाँनिर फिलिपले सोधेका छन् कि पिता, हामीलाई देखाइदिनुहोस्। अनि तब परमेश्वरले जवाब दिनुभयो, म तेरै सामुन्ने मेरो सारा श्रेष्ठता देखाउनेछु र तेरै सामुन्ने परमप्रभुको नाउँ घोषणा गर्नेछु। फिलिपले यस्तै कुरा चाहँदै थिए, फिलिपले यस्तै कुरा चाहँदै थिए कि पितालाई हामीले देख्न सक्छौँ र सुन्न सक्छौँ, तर यसुले त्योभन्दा बढ्ता रूपमा नौ पदमा भन्नुहुन्छ कि जसले मलाई देखेको छ उसले पितालाई देखेको छ, र दस पदमा आएर यसुले भन्नुहुन्छ कि पिता र म एक हौँ, किनकि पिता ममा हुनुहुन्छ, जुन वचन म तिमीलाई भन्दछु त्यो म मेरो अधिकारमा बोल्दिनँ, तर ममा बास गर्नुहुने पिताले आफ्नो कामहरू गर्नुहुन्छ। यसको मतलब यही हो कि पिताप्रतिको उहाँको आज्ञाकारिता र ईश्वरोत्तममा रहेको एकताको कारणले जब यसु बोल्नुहुन्छ तब पिताले पुत्रद्वारा काम गर्नुहुन्छ। त्यसैले एघार पदमा आएर यसुले यसरी भन्नुहुन्छ कि मलाई विश्वास गर कि म पितामा छु र पिता ममा हुनुहुन्छ, नत्र भने यी कामहरूकै खातिर विश्वास गर। यदि म पितामा छु र पिता ममा हुनुहुन्छ भन्ने कुरा विश्वास गर्न सक्दैनौ भने मैले गरेका आश्चर्य कर्मलाई हेरेर विश्वास गर जुन म तिम्रोसँग हुँदा गरेको थिएँ। जसरी यहाँनिर एघार पदमा भन्नुहुन्छ कि यी कामहरूकै खातिर विश्वास गर, यो भन्न खोजेको के हो? एघार पदमा जब यसु उहाँहरूसँग हुँदा अथवा जब यसु आफ्ना चेलाहरूसँग हुँदा धेरै आश्चर्य कर्महरू गर्नुभएको थियो। दुई अध्यायमा हामीले हेऱ्यौँ भने पानीलाई दागमतको रूपमा परिणत गर्नुभएको थियो। अध्याय चारमा हेऱ्यौँ भने उच्च अधिकारीको छोरोलाई निको पार्नुभएको थियो। अध्याय पाँचमा हेऱ्यौँ भने 38 वर्षदेखि बिरामी भएको एकजनालाई निको पार्नुभएको थियो। अध्याय पाँचमा हेऱ्यौँ, अध्याय चारमा हेऱ्यौँ भने उच्च अधिकारीको छोरालाई निको पार्नुभएको थियो, र अध्याय छमा हेऱ्यौँ भने 5 रोटी र 2 माछाले 5,000 खुवाउनु भएको थियो। अध्याय एघारमा हेऱ्यौँ भने यसुले लाजरसलाई मृत्युबाट बौरी उठाउनु भएको थियो। यी कुराले यही नै देखाउँछ कि ख्रिस परमेश्वरका पुत्र हुनुहुन्छ। उहाँले यो भन्न खोज्नु भएको होइन कि यी कामहरू देखेर ममाथि विश्वास गर, तर याद गर्नुहोस् उहाँले भन्न खोज्नु भएको कुरा चाहिँ उहाँको वचनमा विश्वास गर हो। उहाँको वचनमा विश्वास गर भन्ने कुरालाई स्पष्ट पार्ने मौका मलाई दिनुहोस्। जब येशु ख्रिस्ट 2000 वर्ष भन्दा अगाडि यस संसारमा आई हाम्रो लागि क्रुसमा मर्नुभयो, परमेश्वरको अनुग्रह र कृपाको कारणले आफ्नो पुत्रद्वारा हामीलाई बचाउनुभयो र हामीलाई विश्वास गर्ने शक्ति पनि उहाँले दिनुभयो। हामीले नदेखेर उहाँको पुत्रमाथि विश्वास गर्यौँ, जुन थोमाले हामीले बाटो कसरी चिन्ने प्रश्न गरेका थिए त्यही चेलाले येशूलाई नदेखेसम्म विश्वास गरेनन्। जबसम्म म उहाँका हातमा किल्लाहरूका दोब देख्दिनँ र किल्लाहरूका दोबमा मेरा औँला हाल्दिनँ, उहाँको कोखमा मेरा हात हाल्दिनँ, तबसम्म म विश्वास गर्दिनँ। तब उहाँले थोमालाई भन्नुभयो, मेरा तिम्रो औँला यहाँ राख र मेरा हातहरू हेर, तिम्रो हात बढाएर मेरा कोखमा हाल, शङ्का नगर तर विश्वासी हो। थोमाले उहाँलाई भने, मेरा प्रभु मेरा परमेश्वर। यसुले तिमीलाई भन्नुभयो, तिमीले मलाई देखेको कारणले ममाथि विश्वास गरेका हो, धन्य हुन् तिनीहरू जसले मलाई देखेका छैनन् र पनि विश्वास गर्दछन्। प्रियहरू, हामी धन्यका हौँ। हामीले ख्रिस्टलाई आफ्नो नाङ्गो आँखाले नदेखे तापनि उहाँ कस्तो हुनुहुन्छ भनेर उहाँको वचनद्वारा हामीले थाहा गर्ने र जान्ने मौका पाएका छौँ। यसो एकमात्र हाम्रो माध्यम र पहुँचकर्ता हुनुहुन्छ जसले हामीलाई पिता कहाँ पुर्याउनलाई मद्दत गर्नुहुन्छ। यदि तपाईँ ख्रिस्टमा भरोसा गर्नुहुन्छ भने तपाईँको भविष्य सुरक्षित छ। हामीले हाम्रो जीवनमा धेरै कुराहरूको पहुँच पाएका छौँ, हाम्रो भविष्यलाई उज्जवल बनाइदिने धेरै मित्रहरू पाएका छौँ। हामी धेरैले यस्तो मित्र पाएका छौँ कि हामीलाई दुःखमा सहायता गर्ने र अप्ठ्यारोमा सल्लाह दिने, एकले अर्कालाई प्रेम गर्ने। अन्तमा पापले ग्रसित संसारमा तपाईँलाई के कुराले सन्तवना दिन्छ? जब तपाईँ विभिन्न किसिमका समस्या भएर जानुहुन्छ तब तपाईँ कसलाई सम्झिनुहुन्छ? पापले भरिएको संसारमा हामीलाई आशा दिने भनेको उहाँको वचनले मात्र हो। उहाँको वचनले भन्दछ, जहाँ म छु त्यहाँ तिमीहरू पनि हुनेछौ। उहाँ हामीलाई लिन एक दिन आउनुहुनेछ र उहाँमा हामी सदाको लागि सुरक्षित रहनेछौँ। आउनुहोस् हामी प्रार्थना गरौँ।